अस्सलाम वालेकुम, आप देख रहे हैं प्रोग्राम हामिदी के साथ और मैं हूं निदा समीर। किसी भी माशरे में माशी सतह पर या सियासी और समाजी सतह पर पायदार इनकलाब बरसों की हिकमत अमली और जदोजहद का नतीजा होता है। बदकिस्मती से हम देखते हैं कि पाकिस्तान मुख्तसर अरसे में फिलफौर इनकलाब वालों की जो है वह तजुर्बागा बना हुआ है। इसी मसले को आज हम जानने की कोशिश करेंगे। हमारे बहुत मोहतरम जावेद अहमद गांधी साहब हमारे साथ प्रोग्राम में मौजूद हैं। अस्सलाम वालेकुम गांधी साहब।
वालेकुम अस्सलाम।
और शरीक गुफ्तगू हो रहे हैं हमारे साथ, आप पहले भी इन्हें देखते रहे इस प्रोग्राम में, इकबाल मलाडवाला साहब। अस्सलाम वालेकुम इकबाल साहब।
वालेकुम सलाम जी, क्या हाल है आपके?
बिल्कुल अल्लाह का शुक्र। इकबाल साहब, गांधी साहब से जानते हैं, सबसे पहले तो आप वजाहत करेंगे गांधी साहब कि आपके नजदीक इनकलाब क्या है, कैसे एक सियासी सेटअप का नाम है कि एक सियासी सेटअप तब्दील हो जाए इससे?
जी, जुबान के लिहाज से तो इनकलाब तब्दीली को कहते हैं, यानी एक सूरत हाल इस वक्त मौजूद है, आपने उसको तब्दील करके एक दूसरी सूरत हाल में बदल दिया। अब सूरत हाल जो इंसानों को मुतासर करती है वो होती कहाँ है? वो तीन सतहों पर होती है। वो सियासत में होगी, मीशत में होगी, समाज में होगी। यानी आप किसी मुल्क का नज़म नस्क कैसे चला रहे हैं? मुमकिन है वहाँ बादशाहत हो, मुमकिन है वहाँ कोई इस्तिब्दादी हुकूमत कायम हो, मुमकिन है वहाँ मजहबी तबके का इस्तिब्दाद कायम हो गया हो। दुनिया की तारीख में इस सब की मिसालें मिलती हैं। इसी तरह से मीशत का मामला, मीशत भी एक तरह की नहीं रही दुनिया में। एक ज़माना था कि जब कबायली मीशत थी, और कबायली मीशत से भी पहले हम जब दुनिया की तारीख शुरू करते हैं तो मालूम होता है कि गैदरर्स हंटर्स का दौर था, यानी लोगों ने जाके शिकार कर लिया और फल उतार लिए और खा लिया और पी लिया। फिर उसके बाद वो ज़माना आया कि जिसमें ज़मीन में कुछ काश शुरू हुई, लोगों ने फसलें बोई, उसके नतीजे में फिर ज़मीन की मलकियत के मसाइल पैदा होना शुरू हो गए, फिर जागीरदारी निज़ाम आ गया और दुनिया के अंदर बड़े लंबे अरसे तक
इंडस्ट्रियल रेवोल्यूशन आया। उसके बाद
सनती इनकलाब आया। इंडस्ट्रियल रेवोल्यूशन ने एक नई दुनिया पैदा कर दी। ये मालूम है कि इंडस्ट्रियल रेवोल्यूशन के पैदा करदा मसाइल थे जिससे मार्क्सी फिकर या कम्युनिस्ट नुक्ता नज़र पैदा हुआ, और कार्ल मार्क्स ने एक दुनिया को कमोबेश एक सदी तक मुतासर किए रखा। एक बड़ी तहरीक उठी, आधी दुनिया में कमोबेश एक ऐसी बड़ी ताकत वजूद में आ गई कि जो उस नुक्ता नज़र की हामिल थी। अभी भी उसकी बाकियात में चीन भी मौजूद है, रूस भी मौजूद है, वहाँ उनकी हुकूमतें कायम रही। इसी तरीके से आप मिसाल के तौर पर हम देख रहे हैं कि एक टेक्नोलॉजी का इनकलाब बरपा हो गया देखते देखते। तो जिस तरीके से ये सारे मराहिल मईशत में आते हैं उनसे तब्दीलियाँ आनी शुरू हो जाती हैं। टेक्नोलॉजी का इनकलाब भी हमारी मईशत पर असरानंदाज होगा, यानी इल्म पर मबनी नॉलेज बेस्ड इकानमी या आहिस्ता आहिस्ता ज़्यादा बड़ी ताकत बनती चली जाएगी। समाज को आप देखें, उसमें भी इसी तरह होता है, यानी समाजी अकदार होती हैं, लोगों ने मिलना जुलना कैसे है, तकरीबात कैसे मुनक़द करनी है, औरतें किस तरह की ज़िंदगी बसर करेंगी, मर्द कैसी ज़िंदगी बसर करेंगे, आपके यहाँ जो एक ख़ानदानी निज़ाम है उसमें क्या अकदार होंगी या क्या वैल्यूज़ होंगी जिनका आप लिहाज करेंगे। तो ये बहुत सी चीज़ें हैं कि जो सोसाइटी के अंदर एक सूरत इख्तियार कर लेती हैं। अब इस सूरत को आप उठाएँ और उठाकर यक बेयक पलट दें तो इसके लिए आमतौर पर इनकलाब का लफ्ज़ बोला जाता है। यानी इनकलाब या तब्दीली दोनों सूरतों में आ सकती है,
बतदरीज ना हो,
जो बतदरीज ना हो, यानी इनकलाब का लफ्ज़ बोला उसके लिए जाता है। अगरचे जुबान के लिहाज से तो आप तदरीजी तब्दीली को भी कह सकते हैं, लेकिन आम तौर पर हमारे यहाँ जैसे इनकलाब फ्रांस के बारे में हमने इनकलाब का लफ्ज़ पहली मरतबा बोला दुनिया की तारीख में, इसी तरह जो इनकलाब रूस में आया और जिसके नतीजे में एक पुराना निज़ाम बिल्कुल ख़त्म हो गया और उसकी जगह एक नई दुनिया वजूद में आई, यानी मईशत के नए आदाब कायम किए गए, सियासत के नए आदाब कायम किए गए, एक पार्टी की हुकूमत दुनिया इससे पहले इस तरह से वाकिफ नहीं थी वो कायम हुई। तो ये सारी जितनी तब्दीलियाँ थी उनके लिए भी इनकलाब का लफ्ज़ बोला गया। इसी तरह ईरान में एक इनकलाब बरपा हुआ, यानी बादशाहत थी, बादशाहत की तारीख 5000 साल से भी ज़्यादा थी, और ईरान में आहिस्ता आहिस्ता मजहबी तबके को एक ख़ास तरह की अहमियत हासिल होती चली गई, यहाँ तक कि एक वक्त ऐसा आ गया कि इमाम खुमैनी की क़यादत में वहाँ पर एक सियासी इनकलाब बरपा हुआ, और फिर वो इनकलाब इतना मुस्तहकम साबित हुआ कि अब कमोबेश निसफ सदी मुकम्मल हो जाएगी थोड़े अरसे के बाद। तो ये वो तब्दीलियाँ जिनको इनकलाब से ताबीर किया जाता है। इसके बिल्कुल बरखिलाफ़ आप देखेंगे इंग्लिस्तान में जो तब्दीली आई उसके लिए लफ्ज़ इनकलाब नहीं बोला जाता। हम उस पर आगे चाहे गुफ्तगू करेंगे कि वो कैसे आई, लेकिन उसके लिए आप ये लफ्ज़ नहीं बोलते। तब्दीली शायद इन सारी तब्दीलियों से बड़ी,
बहुत बड़ी, वो तो मेरे ख्याल से बहुत बड़ी थी, जहाँ पर
दुनिया तब्दील कर दी, यानी दुनिया के सोचने के अंदाज तब्दील कर दिए, लेकिन उस तब्दीली के लिए आप लफ्ज़ इनकलाब नहीं बोलते। 1215 में जब मैग्ना कार्टा पर दस्तखत किए किंग जॉन ने, तो असल में एक बड़ी तब्दीली की इब्तिदा कर दी गई, लेकिन उस तब्दीली के लिए हम इनकलाब का लफ्ज़ नहीं बोलते।
तो तब्दीली और हिजान में हम क्या कहेंगे, तब्दीली में हिकमत अमली, इनकलाब में और हिजान में क्या फ़र्क कहेंगे? इनकलाब में हिकमत अमली भी शामिल होती है या महज जज्बात के साथ जो है वो इनकलाब लाया जा सकता है?
ये तब्दीली हमेशा पहले समाज और समाजी इकदार में आती है, मईशत के तरीकों में आती है, फिर वो रिफ्लेक्ट होती है जाके सियासत में। اس کے برعکس جو انقلابی عام طور پر اٹھتے ہیں وہ اوپر سے شروع کرتے ہیں. یعنی ان کے پیش نظر یہ ہوتا ہے کہ جو اس وقت طبقے حکومت کر رہے ہیں ان کو الٹ کر کوئی دوسرا طبقہ ان کی جگہ لے لے. یعنی کچھ طبقات ہوتے ہیں نا, اگر آپ مثال کے طور پر اپنے ملک کا جائزہ لیں پاکستان کا, تو زیادہ سے زیادہ کوئی 250-300 گھرانے ہیں جو حکومت کر رہے ہیں.
جی,
یعنی کہنے کو تو آپ کہتے ہیں نا آپ کی 18 کروڑ کی آبادی ہے, لیکن اگر آپ مقتدر گھرانوں کی ایک فہرست بنائیں تو آپ کو یہ معلوم ہو جائے گا کہ پورے پاکستان میں بس اتنی تعداد ہے,
خاندانی پیشہ بن گیا.
وہ ایک خاندان ہے جن کے لوگ, یعنی کوئی بھائی ہے, کوئی بھتیجا ہے, کوئی بیٹا ہے. آپ یہ دیکھیے کہ وہ اتنا مستحکم نظام ہے. ابھی میں پچھلے دنوں ایک خبر دیکھ رہا تھا, ایک خاتون پیپلز پارٹی کے ٹکٹ پر منتخب ہوئی, اس وقت میرے ذہن میں ان کا نام نہیں آ رہا. انہوں نے, ان کے میاں ریٹائر ہو گئے, 2 سال کا وقت انہوں نے گزار لیا, تو اب انہوں نے اس نشست سے استعفیٰ دے دیا ہے. وہ آئیں گے اور وہ آ کر ان کی جگہ منتخب ہو جائیں گے. یعنی گویا انہوں نے ایک عبوری دور میں اپنے خاندان کی سیٹ کو برقرار رکھا.
سکسیشن,
یہ کئی
جگہ خواتین کی بھی جو سیٹس ہوتی ہیں ان پر رشتہ دار خواتین ہی کو لایا جاتا ہے
عام طور پر. یہ خواتین کی نشستیں تو خیر ہمارے یہاں جو طریقہ اس کے لیے اختیار کیا گیا, اس میں سچی بات یہ کہ خواتین کو کوئی بہت فائدہ نہیں ہوا. یعنی اس سے بلکہ پارلیمنٹ مزے کا خیز ہو گئی. اصل میں کرنا تو ہمیں یہ تھا کہ ہم ایسی اقدار پیدا کرتے, ایسی فضا پیدا کرتے کہ ہماری خواتین سیاست میں فعال کردار ادا کریں. یعنی اس وقت مرہون منت سی ہو کے رہ جاتی ہیں, اور عام طور پر خواتین بھی ایسی ہوتی ہیں کہ جن کا کوئی سیاسی پس منظر نہیں ہوتا اتنا زیادہ,
وہ ربر سٹیمپ بن کر آ جاتی
ہے. اس کا یہ نکلتا ہے کہ پارلیمنٹ میں تعداد بڑھ جاتی ہے اور ان کے ذریعے سے آپ بہت سے فیصلے بھی کرا لیتے ہیں, لیکن حقیقت میں وہ کوئی سیاسی تبدیلی
نہیں. پراپر لیجسلیشن بھی خواتین کے لیے ہوتی نظر نہیں آتی. البتہ جو پارٹی کے بلز آتے ہیں ان پر جو ہے وہ مہر لگانے کے لیے وہاں پہ خواتین موجود ہوتی.
اور اسی کی وجہ سے میرے خیال سے پاکستان میں جو کچھ ہو رہا تھا پچھلے دنوں یا اب تک چل رہا ہے, سلسلہ جاری ہے, تو یہی لوگوں کی جو فرسٹریشن ہے لوگوں کی کہ بھائی وہ خون ان کا ہو رہا ہے, کہ یہ کیا ہو رہا ہے, کہ یہ تبدیلی کہیں نہیں آ رہی, وہی لوگ دوبارہ بار بار آ رہے اور ہمیشہ وہی سلسلہ جاری.
دو تین چیزیں ہوتی ہیں جو عام طور پر بڑی فرسٹریشن پیدا کر دیتی ہیں. دیکھیے, ایک بات تو یہ ہے کہ لوگوں کی تعداد بڑھتی چلی جاتی ہے. ہم بدقسمتی سے مسلمان ملکوں میں آبادی کو کنٹرول نہیں کر سکے. دیکھیے, یہ آپ ہو سکتا ہے خیال کریں کہ انقلاب کا آبادی سے کیا تعلق ہے, لیکن سچی بات یہ ہے کہ اگر آپ آبادی کو ایک ضابطے میں رکھنے میں کامیاب نہیں ہوتے, وہ بے محابہ بڑھتی چلی جاتی ہے, تو اس کے بعد آپ لوگوں کے لیے جو معاش کے مواقع کہاں سے پیدا کریں.
سہولیات کا
جس وقت معاش کے مواقع ختم ہونا شروع ہو جاتے ہیں تو فرسٹریشن کی پہلی ابتدا وہیں سے ہو جاتی ہے. ایک نوجوان ہے, بڑی ہمت کر کے والدین نے اس کو پڑھا دیا, اس نے کوئی بی اے کر لیا, ایم اے کر لیا, کچھ کر لیا, اب وہ کہتا ہے کہ میں ملازمت کیسے کروں. اچھا, پھر کلچر کیا ہے آپ کا؟ یعنی کیا آپ کا کلچر ہنر مندی کا ہے؟ میں آپ سے عرض کرتا ہوں, آپ سروے کر کے دیکھ لیں, آپ کے یہاں بہت کم مائیں اس کے لیے تیار ہوتی ہیں کہ وہ بچے کو دیکھیں کہ اگر وہ ہنر مندی بننے کے لیے پیدا کیا گیا تو اس کو ہنر سکھا دے. یعنی ہنر سیکھنا اور تجارت کرنا یا آپ کا کسی کاروبار میں آنا, یہ بہت بڑی چیز ہے, سوسائٹی اس سے بنتی ہے. ہمارے یہاں کچھ ملازمت پیشگی کا مزاج ہوتا ہے, کوئی نوکری مل جائے, کوئی ملازمت مل جائے کسی جگہ, نتیجہ کیا نکلتا ہے, معاشی عمل اس تیزی کے ساتھ ہو نہیں رہا ہوتا, آبادی اس کے مقابل میں تیز رفتاری سے بڑھ رہی ہوتی ہے, بچے آپ پیدا کرتے چلے جاتے ہیں, ایک خاندان میں 8 ہو گئے 9 ہو گئے. آپ دیکھیں, میں نے ایک مرتبہ اس کو دیکھا, یہ جو ہمارے یہاں دینی مدارس میں بچوں کو بھیجا جاتا ہے, تو بہت سے لوگوں نے مجھے بتایا کہ ہمارے 8-7 بچے تھے, ہم نے دیکھا کہ ہم تو ان کو صابن بھی نہیں فراہم کر سکتے نہانے کے لیے,
وہاں ان کو کھانا
کپڑا بھی نہیں فراہم کر سکتے پہننے کے لیے, تو ہم نے کہا کہ چلیے مدرسے میں بھیج دیتے ہیں, وہاں ان کی یہ ضروریات بھی پوری ہو جاتے ہیں, وہ کچھ نہ کچھ اپنے لیے کمانے کا بندوبست بھی کر لیتے ہیں. دوسرا چیز یہ ہے کہ معیشت کوئی اسٹیٹک چیز نہیں ہے. یعنی آپ معیشت کو ایک جگہ کھڑا نہیں کر سکتے, معیشت کو علم کے ساتھ آگے بڑھنا چاہیے. یعنی موجودہ دور تو ہے ہی نالج بیسڈ اکانومی کا.
بالکل,
آپ اگر آج سے 50 سال پہلے کا ماڈل لے لیں تو وہ نہیں چل سکتا.
نہیں چل سکتا.
ابھی آپ نے دیکھا ہوگا اپنی روزمرہ زندگی میں کہ آج سے کوئی 10 سال پہلے آپ نے اگر ایک کمپیوٹر خریدا ہوا ہے تو آپ اس کو استعمال کرتے آپ کو شرم محسوس ہو رہی ہوگی. ایک نئی دنیا روز آتی چلی جاتی ہے. یعنی میں نے دیکھا ہے کہ پچھلے 10 سال میں, میں تو چونکہ زیادہ اس سے متعلق نہیں رہتا, بچوں کے پاس دیکھتا ہوں تو میں یہ دیکھتا ہوں کہ وہ نئی سے نئی دنیا وجود میں آ رہی ہے. یعنی موبائل فون ہی میں جو تبدیلیاں آتی چلی جا رہی ہیں وہ حیرت انگیز,
ہر روز
آتی چلی جاتی ہیں. اچھا, اس کا ہمیں احساس نہیں ہوتا کہ اس طرح کی چیزیں جو ہیں وہ جس وقت پیدا ہوتی ہیں تو وہ لوگوں کی ڈیمانڈ پیدا کرتی ہیں. اگر آپ ان میں کوئی انوویشن کرنے کے لیے تیار نہیں ہیں تو بتدریج آپ کی معیشت دوسروں کی محکوم ہوتی چلی جاتی ہے. یعنی پھر آپ کی نوعیت یہ ہوتی ہے کہ آپ ایک منڈی ہیں, بڑے بڑے لوگ آئیں گے, بڑی بڑی کمپنیاں آئیں گی, وہ آ کے آپ کے یہاں خریدار تلاش کریں گے. اچھا, جس وقت آپ کی اپنی ذاتی معیشت کمزور ہو جاتی ہے تو خریدار بھی آپ کے یہاں پیدا ہونا کم ہونا شروع ہو جاتا ہے.
لیکن اور بریک لینا.
بالکل بریک کا وقت ہو گیا ہے. مزید سوالات ہم لیں گے اسی موضوع پر گاندھی صاحب سے, لیکن ایک مختصر سے وقفے کے بعد. پروگرام ایک مرتبہ پھر خوش آمدید. انقلاب اور پاکستان میں انقلاب کے مسئلے پر آج ہم گاندھی صاحب سے گفتگو کر رہے ہیں. اقبال صاحب آپ کا سوال تھا.
جی بھائی گاندھی صاحب, اب تک پاکستان میں تین طبقے ہیں. ایک تو وہ سپر طبقہ ہے جسے ہم کہہ لیں کہ فیوڈل کلاس, رچ کلاس, بزنس کلاس, انڈسٹریل کلاس, اس میں بھی مختلف گریڈز ہیں. پھر ایک مڈل ہے, مڈل میں اپر مڈل, لوور مڈل کلاس ہے, اور ایک ہے غریب طبقہ بالکل بےچارے جو جن کو ہوش نہیں ہوتا, وہ دن کے دو وقت کی روٹی کے لیے ان کا دن گزر جاتا ہے, جو سب سے بڑا طبقہ ہے پاکستان میں. ان کو تو بےچاروں کو یعنی کہ ہوش نہیں ہوتا کہ دن کب شروع ہوا اور کب ختم ہوا ان کا دن. اب ان لوگوں کو جگانا, ان لوگوں کو بتانا کہ بھائی یہ چیزیں جو ہو رہی ہے آپ کے ساتھ, یہ آپ کے الیکٹڈ ممبر جو ہے جن کو آپ نے ووٹ دیا ہے, جن کو آپ نے الیکٹ کیا ہے, یہ آپ کا فائدہ اٹھا رہے ہیں, یہ آپ کے ساتھ ظلم کر رہے ہیں, آپ کے ساتھ زیادتی کر رہے ہیں, آپ کی خدمت نہیں کر رہے. جیسے وہ فرینچ ریولیوشن میں رانی نے کہہ دیا کہ اف دے ڈونٹ ہیو بریڈ گیو دیم کیکس, تو ہمارے یہاں کہہ رہے کہ بھائی بجلی نہیں ہے, پانی نہیں, کہہ رہے سڑکیں بنا دو اور میٹرو بنا دو, یہ والی بات ہو گئی. پیرلل تو وہی ہے. تو ان چیزوں کو ختم کرنے کے لیے لوگوں میں یہ شعور یعنی باشعور قوم کو جگانا بہت ضروری تھا, چاہے اسے آپ انقلاب کہہ لے, چاہے اسے مارچ کہہ لے, چاہے کوئی ٹائٹل دے دے, لیکن یہ بہت ضروری تھا میرے خیال سے. آپ کے کیا خیال ہے
اس میں؟ تو کوئی شک ہی نہیں ہے. دیکھیے بات یہ ہے کہ قوم کو بیدار کر کیے بغیر تو آپ دنیا میں نظم چلا نہیں سکتے. جی. بیدار کرنے کا طریقہ کیا ہے؟ اصل چیز یہ ہے, بیدار کرنے کا طریقہ یہ ہے اگر اختیار کر لیا جائے کہ ایسا ہی جان برپا کر دیں جس میں اخلاقی اقدار بھی سب ختم ہو جائیں, جس کے اندر ایسے مطالبات سامنے آ جائیں کہ جن کا پورا ہونا ممکن ہی نہ ہو. تو اس میں دیکھیں ہوگا کیا, ہوگا یہ کہ بیداری کے عمل کے ساتھ ساتھ فرسٹریشن اور بڑھ جائے گی. اس لیے کہ جب آپ ناممکنات میں دخل دے دیتے ہیں تو پھر اس کا نتیجہ یہی ہوتا ہے کہ لوگ مایوس ہو جاتے ہیں, یعنی ان کے اندر ہمت ختم ہو جاتی ہے کام کریں. اچھی لیڈرشپ وہ ہے کہ وہ دو چیزوں کا خیال رکھے, ایک یہ کہ جو ٹارگٹ اس نے سامنے رکھا ہے وہ حقیقت پسندانہ ہو, اور جو میسج دیا جا رہا ہے یعنی جو بات کہی جا رہی ہے وہ بہت مدلل ہو, اور اس کے ساتھ ان کا اپنا اخلاقی وجود ایسا ہو کہ لوگ ان کی جانب دیکھیں. یعنی میں جب ماضی میں دیکھتا ہوں, دیکھیے بات یہ ہے کہ قائد اعظم نے یہ کہا کہ ہم پاکستان بنانے جا رہے ہیں, یعنی پہلے تو نہیں کہا تھا, پہلے تو انہوں نے یہی کوشش کی کہ ہندوستان میں کوئی مسئلہ سیٹل ہو جائے. قائد اعظم کی جس چیز سے آج تک ہم متاثر ہوتے ہیں وہ کیا چیز ہے؟ وہ ان کا کیریکٹر. یعنی ایک آدمی کس طریقے سے اپنے موقف پر جمع ہوا ہے, لیکن اس کے ساتھ ساتھ وہ ہمیشہ آرگومنٹ کا طریقہ اختیار کرتا ہے. ان کی تقریریں آپ دیکھیے, وہ تقریریں اتنی اعلیٰ طریقے سے اپنے موقف کو بیان کرتی ہیں, ایک ایک چیز کا وہ تجزیہ کر رہے ہوتے ہیں. تو یہ بڑی اہم چیز ہے. یعنی جو چیز اضطراب کا باعث بنتی ہے وہ یہ کہ جو لیڈرشپ اٹھے وہ اخلاقی لحاظ سے لوگوں کے لیے ایک آئیڈیل لیڈرشپ
مثال بن جائے,
مثال بنے. یعنی ان کی زبان, ان کا لب و لہجہ, ان کا بات کرنے کا طریقہ, کوئی غیر ذمہ دارانہ بات ان کی زبان سے نہ نکلے, اس کے بعد لوگوں کے سامنے ایک بالکل منارہ نور بن جائیں گے.
نہ وہ فائدہ اٹھائے اپنی پوزیشن
یا نہ اپنی پوزیشن سے فائدہ اٹھائے, ظاہر ہے کہ یہ تو اس اخلاقی وجود کا ناگزیر تقاضا ہے. کہہ کیا رہے ہیں؟ دیکھیے کہنے کے لیے بھی آپ اگر بات کو بہت پھیلا دیں گے تو اس کے نتیجے میں لوگوں کو کچھ سمجھ میں نہیں آئے گا. آپ بنیادی چیزوں کو نکالیے. آپ جو تبدیلی چاہتے ہیں, اگر آپ غور کر کے دیکھیں تو ہمارے ہاں اگر موجودہ سسٹم ڈیموکریسی کو قائم رکھتے ہوئے آپ تبدیلی لانا چاہتے ہیں تو آپ 10 باتیں کہہ سکتے ہیں. ہو سکتا ہے کوئی آدمی 50 باتیں کہہ دے. بیسک باتیں کیا ہیں؟ بنیادی باتیں کیا ہیں؟ بنیادی باتوں میں سب سے پہلی چیز یہ ہے کہ آپ اپنے ہاں جو انتظامی یونٹس ہیں ان کو کم کریں, لازماً ان کو بڑھائیں. دیکھیے آپ نے ان کی اتنی زیادہ اس کو پھیلا دیا ہوا ہے کہ اس کے نتیجے میں دنیا بھر میں یہ ہوا ہے کہ لوگوں نے چھوٹے چھوٹے انظامی یونٹس میں بانٹا ہے. ڈیموکریسی کی اپنی بنیاد یہ مقامی حکومت ہے, ڈیموکریسی کی بنیاد
گراس روٹس سے کہہ.
ہمارے یہاں کتنی بدقسمتی ہے کہ فلانا صوبہ حکومت کر رہا ہے,
ہمارے یہاں کتنی بڑی بدقسمتی ہے کہ مقامی حکومتیں بنتی اس وقت جس وقت فوج آتی.
صحیح, بالکل.
یعنی سیاست دان ہمیشہ ان کے راستے میں رکاوٹ بن کے کھڑے ہو جاتے ہیں.
پچھلے 5 سال تو
آپ اپنے انظامی یونٹس جو ہے ان کو چھوٹا کریں, اور اس کے ساتھ مقامی حکومتیں, ایجوکیشن سسٹم. یعنی سب سے بڑی جو توجہ کی چیز ہونی چاہیے وہ یہ ہے کہ آپ اپنی قوم کو ایک قوم بنانا چاہتے ہیں تو آپ ان کے یکساں نظام تعلیم, آپ لینگویج کے مسئلے کو حل کریں. ہم آج تک حل نہیں کر سکے اس مسئلے کو. آپ یہ دیکھیے کہ قوموں کی وحدت کا جو ذریعہ بنتی ہے, سب سے بڑی چیز جو اس کا ذریعہ بنتی ہے وہ آپ کی زبان ہوتی ہے. یعنی وہ اشتراک ہے جس نے بنگالیوں کو ایک طاقت بنا دیا. वरना बाकी बहुत सी चीज़ों में वो हमारे साथ मुश्तरक थे, बहुत सी चीज़ों में मुश्तरक थे, लेकिन ये चीज़ बड़ी कुव्वत बन जाती है। हमने उस मसले को हमेशा से मुअल्लक किया हुआ है। अभी भी आप अपना आईन उठा के देखिए, उसमें एक मुद्दत मुकर्रर की गई है, वो आईन बना के 10 साल बाद पाकिस्तान की सरकारी ज़बान उर्दू हो जाएगी। भाई आप तय कर लीजिए ना, एक बार होनी है या नहीं होनी है। आपने कौम को किस सूरत हाल से दो चार कर रखा है। मैं वहाँ मलेशिया में देखता हूँ, आप एक लफ्ज़ किसी सरकारी खतो किताबत में मलय ज़ुबान के अलावा नहीं लिख सकते। बिजली का बिल आता है उसके साथ अंग्रेजी का एक लफ्ज़ मौजूद नहीं होता। यानी एक कौम जिसने तरक्की भी की है, जिसने बड़ा इंफ्रास्ट्रक्चर भी बनाया है,
जिसको
जापान है, जर्मनी है, मिसाल
के तौर पर, हमारे यहाँ बाज ऐसी चीज़ें हैं जो बुनियादी चीज़ें हैं, वो ना सियासतदानों का मौजू है, ना उन पर कोई गुफ्तगू होती है। हम बाज औकात ये करते हैं कि मकसद हमारा बिल्कुल और होता है, और वो और क्या होता है, सादा लफ्ज़ों में बयान कर दीजिए कि आप हकीकत में इक्तदार को अपना मसला बनाते हैं, समाजी तब्दीली को अपना मसला नहीं बनाते। समाजी तब्दीली को मसला अगर आप बनाते हैं तो खुद बहुत सियासत में तब्दीली आती है, यानी समाज ताकतवर होता है।
ये इसका मौजू तो नहीं है, लेकिन गांधी साहब यहाँ पे मैं पूछना चाहूंगी कि लोग बार बार पाकिस्तान में खुसूसन, क्योंकि इतनी फ्रस्ट्रेशन आ चुकी है माशरे में, लोग तब्दीली की बात करते हैं, इंकलाब की बात करते हैं, उसके बाद जब उनसे कहा जाता है कि सिस्टम को चलने दिया जाए, ये आगे जाके खुद बहुत सफाई इसमें होती जाएगी, तो कहते हैं नहीं, हम जमहूरियत के लिए बने ही नहीं, हम वो कौम ही नहीं है। यही मिस्र में भी बाद में लोगों ने कहना शुरू किया कि हम जमहूरियत के लिए बने ही नहीं, हमें जनरल सीसी आ जाए तो हम खुश होंगे, हम डंडे वाली कौम है। तो ऐसे माशरे के बारे में
नजदीक तो ये अपनी इहानत है। यानी इसका मतलब यह है कि हम ये कह रहे हैं कि हमारे अंदर शऊर नहीं, हम अपना जो इंसानी शरफ है उसको भी खो चुके हुए हैं। हमें अब उस तरीके से मामला हमारे साथ किया जाए जिस तरह जानवरों के साथ किया जाता है। देखिए ना, बैल को मैं अपने खेत में जोत लेता हूँ और वो इधर उधर नहीं होता, जो लाइन बनी होती है उसी के ऊपर हल चला रहा होता है, लेकिन वो हल चलाने की खिदमत अंजाम जब दे रहा होता है तो पीछे कौन होता है? पीछे मेरे पास एक असा होता है जिससे ये मैं कंट्रोल कर रहा होता हूँ उसको। तो क्या लोग यही चाहते हैं? देखिए, बात यह है कि ये भी एक तरीका है। लोग अगर इसका ख्वाब देखते हैं तो वो हम कई मरतबा पूरा कर चुके हैं। हमारी कौम कब इस मामले में बिल्कुल खुद कफील है, यानी बहुत से तजुर्बात कर चुकी है। एस्टेब्लिशमेंट की भी हम 3-4 हुकूमतें देख चुके हैं। जब आप इसकी तवक्को करते हैं तो इसके नतीजे में हकीकत में फिर आप मुल्क के अंदर कानून नाम की, आईन नाम की हर चीज़ को गाली बना देते हैं, ये बेमानी हो जाती है। एक फैसला कर लीजिए ना,
वो तो बन चुकी है ना,
फैसला कर लीजिए ना आपने क्या करना है। देखिए, बात यह है कि ये जो इधर उधर से घुमा फिरा के बात करनी है, आप चाहते यही हैं कि एस्टेब्लिशमेंट इकतदार संभाल ले, चाहते यही हैं और हमारा भी उसमें कुछ हिस्सा हो जाए, असल आपका हदफ ये है, तो यही बात आप खुल कर कहिए, यानी मैदान में आइए और फिर आकर ये कहिए कि नहीं, डेमोक्रेसी की कोई ज़रूरत नहीं है। हम साफ साफ ये कहते हैं कि यहाँ पर एस्टेब्लिशमेंट को इकतदार संभालना चाहिए, हम उसके दस्तों बाजू बनने के लिए तैयार हैं। मैं फिर भी आपको सल्यूट करूँगा, इसलिए कि आप वो बात कर रहे हैं जिससे मुझे इख्तलाफ है, लेकिन आप बात कम से कम सच्चाई की कर रहे हैं, आप अपनी कौम को धोखा नहीं दे रहे। इस वक्त तो आप जिस जाविये से तजिया करके देख लें, जिस जगह पर भी आप सियासत को टारगेट करेंगे, सियासतदानों को टारगेट करेंगे, उसका लाजमी नतीजा ये निकलेगा कि एस्टेब्लिशमेंट ताकतवर होगी और वो आएगी, और एस्टेब्लिशमेंट उससे कम अशराफिया नहीं होती जो आपके सियासतदान होते हैं।
लेकिन कसूर किसका है? सियासतदान का कसूर नहीं इसमें कि उन्होंने जो हरकतें की है
60-65
साल में, क्या किया उन्होंने? मुल्क का बेड़ा ही रख किया ना, लूट मचाई हर तरफ से, उन्होंने अपने फायदे उठाए, अपने इंडस्ट्रीज बना ली, पावरफुल बड़े हो गए, सब कुछ हो गया, तो कसूर किसका? पब्लिक भी कहती कि भाई इनसे तो यही बेहतर है,
कसूर हमारा भी है, हम उनको लेकर आते हैं।
कसूर जो है वो सियासतदानों का भी है और कसूर आपके मजहबी तबके का भी है, इसलिए कि सबसे बड़ी जिम्मेदारी उसके ऊपर आयद होती है कि वो लोगों के अंदर
शऊर पैदा करे।
उसको तो असल में बनाया ही इसलिए गया है। कुरान मजीद ने जिस जगह पर सूरह तौबा में बताया है कि उलमा क्यों होने चाहिए मुसलमान सोसाइटी में, तो उसके लिए उनका मनसब ये करार दिया गया है कि उनका काम यह है कि सोसाइटी को खबरदार करें, यानी सोई हुई सोसाइटी के अंदर शऊर पैदा करें, उनको बताएं आगे तुम्हारे साथ क्या होने वाला है, दुनिया में क्या होने वाला है। तो ये चीज जब उलमा अंजाम नहीं देते, मजहबी तबका
करप्ट
सियासतदान हो जाते हैं,
लेकिन
उसके साथ मैं आपसे बहुत माजरत के साथ अर्ज करूंगा, हमारी कौम भी अखलाकी लिहाज से आखिरी दर्जे की पस्ती में गिरी हुई
जी।
यानी अगर कौम इस पस्ती में ना गिरी हुई हो तो ये मुमकिन नहीं है कि इस तरह के तबकात उसके ऊपर हुकूमत करते हैं।
लेकिन कौम को धक्का किसने मारा वहाँ?
ये सारा मामला असल में एक साइकिल के तरीके से हो रहा है। यानी मजहबी तबका अपना अमल अंजाम देने में नाकाम होता है, सियासतदान अपने मकासद को सामने रखकर लोगों को इस्तेमाल कर रहे होते हैं, सोसाइटी को बहसियत मजमू एजुकेट नहीं किया जा रहा होता, उसका जो नतीजा निकलता है वो ये है कि आज आप एक आम आदमी के साथ पाकिस्तान में मामला करके देख लें, यानी आप ये देखेंगे कि झूठ बोलने में, मिलावट करने में, धोखा देने में, आप अगर कोई उसके लिए यानी रास्ता निकाल दें कि वो आपके किसी प्लॉट पर कब्जा कर सकता है तो अगले दिन हुआ होगा। ये सूरत हाल जब किसी कौम में पैदा हो जाए तो उस मौके के ऊपर फिर अच्छे लीडर का काम क्या, अच्छे रहनुमा का काम यह है कि वो लोगों को हकीकत के रास्ते पर डाले, और हकीकत का रास्ता ये है कि आप समाजी अकदार में तब्दीली लाने में कामयाब हो जाए। समाजी अकदार में तब्दीली आती है जब आप पूरी कौम को एजुकेट कर देते हैं, वरना ये जो तबकात ऊपर गलबा पाए हुए होते हैं इनकी ताकत को छेड़ना आसान काम नहीं होता। अवाम जितने बाशऊर होते चले जाएंगे ये उतने ही कमजोर होते,
लेकिन वही तो चाहती है ना हमारे जो पॉलिटिशियंस है वो तो चाहते हैं कि अवाम बाशऊर रहे, एजुकेट ना हो, इलिटरेट रहे और वो दबे रहे, यही तो प्रॉब्लम।
जो नए लोग उठते हैं अगर वो गली गली जाए, देखिए मैं आपसे गुजारिश करूं, हम किसी से इख्तलाफ कर सकते हैं, इत्तफाक कर सकते हैं, कभी आप मुताला कीजिए कि बाचा खान ने सूबाए सरहद में, जो पुराना सूबाए सरहद था जिसको आप खैबर पख्तूनख्वा कहते हैं, उसमें काम कैसे किया था। यानी मुझे वहाँ पर लोगों ने बताया कई मर्तबा कि शायद किसी पहाड़ी पर बना हुआ घर भी नहीं रह गया था जिसमें आके उसने अपना मकसद नहीं समझाया,
पूरन कोशिश करते रहे।
आप इससे कदर नजर कर लें कि उनके सामने मकसद क्या था, उससे हो सकता है मुझे आपको किसी को इख्तलाफ हो। मैं आपको तरीकेकार की बात बता रहा हूँ कि किस तरीके से कौम एजुकेट होती है। क्या हमारे यहाँ लोगों ने भी ये काम किया? जज्बाती तकरीरों से कौम एजुकेट नहीं होती, गाली देने से कौम एजुकेट नहीं होती, बद अखलाकी करने से कौम एजुकेट नहीं होती। कौम एजुकेट होती है जब आप खुद आला अखलाक पर खड़े हों और आप बुनियादी चीज़ों को सामने रखकर कौम के शोर को बेदार करें, यहाँ तक कि उसके अंदर वोट की इतनी ताकत आ जाए कि हकीकी की मानों में बुर्ज उलट जाए।
तो मुल्क से पोलियो के खात्मे के लिए लोगों के घर घर जाया जा सकता है, तो इसमें तब्दीली लाने के लिए भी मेरे ख्याल से कोशिश की जा सकती है। गांधी साहब एक ब्रेक पर जा रहे हैं और ब्रेक पर से वापस जब आएंगे तो पूछेंगे कि इनकलाब में आखिर ऐसी क्या जाज़बियत है कि जो हुक्मरान तबका है वो भी लफ्ज इस्तेमाल करता नजर आता है, जो इस वक्त इक्तदार में नहीं है आना चाहते हैं तब्दीली की बात करते हैं वो भी इनकलाब की बात करता है, और गरीब और महरूम तबके में भी इनकलाब का लफ्ज जो है वो एक बज़वर्ड है। इस पर हम जानना चाहेंगे लेकिन मुख्तसर से वक्त के बाद। वेलकम बैक, प्रोग्राम में गुफ्तगू का सिलसिला आगे बढ़ाते हैं। गांधी साहब, ब्रेक से पहले इनकलाब के हवाले से पूछा था, ऐसी क्या जाज़बियत है इस लफ्ज़ में?
इंसान महसूस करता है कि रात ही रात में जब वो सुबह उठेगा तो दुनिया तब्दील हुई होगी, उसके मसले हल हुए होंगे, तो अगर आप ये चीज़ लोगों के सामने रख दें तो वो बड़ी अपनी जाज़बियत अपने अंदर महसूस करते हैं। यानी किसी नौजवान को आप ये कहें कि बेटे देखिए अगर आप अपने हालात बदलना चाहते हैं तो आपको इसके लिए रात दिन जाग के पढ़ना होगा, आपको कोई हुनर सीखना होगा, आपको आहिस्ता आहिस्ता अपनी तामीर करनी होगी, आपको दुनिया में जीने के सीखने के आदाब सीखने होंगे, तो वो सो जाएगा आपकी बात सुनते हुए, ख्याल होगा कि ये तो बड़ी लंबी बात है ये कर रहे हैं। लेकिन अगर आप ये कहेंगे मेरे साथ उठ के आओ अभी हम जाके बैंक के ऊपर डाका डालते हैं तुम्हारी जेब भर देंगे, तो वो दो मरतबा आँखें झपकाएगा, तीसरी मरतबा तैयार हो जाएगा आपके साथ जाने के लिए। तो आमतौर पर इनकलाबी लीडर भी यही करते हैं, यानी वो करते क्या हैं, बजाय इसके कि वो कौम को शऊर दें और उसके अंदर बेदारी पैदा करें और उसके जज्बात को सही रुख दें, वो ये करते हैं कि जल्द से जल्द किसी तरह ये कौम उठे और उनको इक्तदार तक पहुंचा दे। मेरे नज़दीक इस तरह के जो इनकलाबी उठते हैं ये बिलअमूम इनकलाब का नाम ले रहे होते हैं असल में उस तबके की जगह अपने आप को रखने के लिए। अगर इनके सामने सही मकसद हो तो इनका लबो लहजा बिल्कुल और हो, इनके बात करने का अंदाज़ बिल्कुल और हो। मुझे याद पड़ता है, मैं आपसे अर्ज़ करूँ कि हमारी जवानी में जो यहाँ पर बड़ी तहरीकें मौजूद थीं, कॉर्नर मीटिंग्स होती थी, यानी एक एक महल्ले में जाकर लोगों को एजुकेट किया जाता था, लीडर जाते थे, बड़े रहनुमा जाते थे, वो जाके लोगों को एजुकेट कर रहे होते थे। यानी जो मकासद आपके हैं, एजुकेशन है बुनियादी तौर पर, और तरबियत, तरबियत का मतलब है डिसिप्लिन अपने अंदर पैदा करें। यानी आपके कारकुन जो लोग भी आपके साथ, ये जो ये सियासी कारकुन जिसको आप कहते हैं, ये बहुत बड़ी मता होता है। किसी सोसाइटी के अंदर लाखों करोड़ों लोग होंगे, चंद लोग उनमें ऐसे होते हैं जो फाल किरदार अदा करने के लिए तैयार होते हैं। यानी मैं आप तो बैठे हुए गुफ्तगू करते रहेंगे ना, वो कारकुन जो है ये बहुत बड़ा एसेट होते हैं किसी सोसाइटी का, लेकिन इनके लिए ज़रूरी है कि अच्छी लीडरशिप इनकी तरबियत करें, इनको डिसिप्लिन करें, इनको बताए कि तुमने ये जद्दोजहद करनी है तो इसके आदाब ये हैं, इसके मकासद ये हैं, तुम्हें अपने मुखालफों के साथ बात इस तरीके से करनी है, तुम्हें किसी के बारे में कोई बात कहनी है तो उसके लिए इन चीज़ों का लिहाज रखना है। लेकिन जब लीडरशिप भी बकटूट हो जाती है, कारकुन भी बकटूट हो जाते हैं, तो उसके बाद असल में इनकलाब नहीं आता, इंतशार पैदा होता है, और इंतशार एक ऐसी चीज़ है और अनारकी ऐसी चीज़ है कि हमारे मजहब में सबसे ज़्यादा जिस चीज़ को नापसंद किया गया वो ये।
गांधी साहब, बदकिस्मती ये है कि हमारे सियासतदान अपने कारकुन को ये जो आपने कही बातें कि ये सिखाना चाहिए, उनको ये तरीका सिखाना चाहिए, बल्कि वो तो कहते कि जाओ लूट मार करो, लोगों को दबाओ, लोगों पर दादागिरी करो, اور لوگوں کے ساتھ وہ زیادتی کرو کہ وہ ڈرے, ڈر کے رہے تم سے اور تمہاری باتوں پہ عمل کرے. اور کہے کہ اور ہمارے علماء جو ہے وہ کہتے ہیں بس دعا کرو انشاءاللہ یہ تو ہونا تھا, یہ تو اللہ کی مرضی ہے, اس کی وجہ سے ہو رہی جو آپ کے ساتھ ظلم یا زیادتی ہو رہی, یہ اللہ کی مرضی. تو یہ کہیں پر کوئی یعنی کہتے ہیں نا لوجیکل تھنکنگ نظر نہیں آتی.
اور کیا انقلابی لہجے کی ضرورت ہے کہ ہم ان کرپٹ حکمرانوں کو جو ہے وہ پھانسی دے دیں گے سر عام, اور اس قسم کی باتیں کرنا کیا یہ بھی ضروری ہے, انقلاب کا لازمی حصہ ہے؟
جو کچھ جس انقلاب کی یہ لوگ بات کرتے ہیں اس کے لیے ضروری ہے نا. آپ نے اگر ہیجان پیدا کرنا ہے, جذبات کو برنگیختہ کرنا ہے, لوگوں کو لوٹ مار پر آبادہ کرنا ہے, ہر آدمی کے ہاتھ میں پتھر پکڑانا ہے کہ وہ جا کر آپ کے سر پر مار دے, میرے سر پر مار دے, تو اس کے لیے تو یہی کرنا پڑے گا. لیکن وہ لوگ جنہوں نے دنیا کے اندر کوئی بڑی تبدیلیاں پیدا کی ہیں وہ ہمیشہ پیسو ریزسٹنس کا طریقہ اختیار کرتے ہیں. یعنی ان کی طرف سے معاف کیجیے گا کوئی اگریشن نہیں ہوتا, وہ کبھی ایسا نہیں کرتے کہ لوگوں کے اوپر پل پڑے. وہ یہ کوشش کرتے ہیں کہ وہ لوگوں کی تنظیم کریں, ان کے اندر اعلیٰ اخلاقیات کو بیدار کریں, انسان کے اخلاقی شعور کو اتنا مستحکم کر دیں کہ اس کے مقابلے میں کسی کے لیے کھڑا ہونا ممکن نہ رہے. یہ لوگ دیکھیے تحریک کو بھی, دعوت کو بھی, اپنے کام کو بھی کتنا نقصان پہنچاتے ہوتا گیا. جس وقت آپ اخلاقی لحاظ سے پستی کا اظہار کرتے ہیں, جب آپ دوسروں پر تشدد کرتے ہیں, جب آپ دوسروں کو ڈرانے دھمکانے کی کوشش کرتے ہیں, تو آپ کے جواب میں لوگ انہی چیزوں کو موضوع بنا کر آپ پر تنقید شروع کر دیتے ہیں, اصل مقصد پیچھے رہ جاتا ہے.
بالکل بالکل, ان کا جواب دیتے رہ جاتے ہیں.
اگر آپ نے معاف کیجیے گا یہ نہیں کیا, اس کے برعکس آپ نے لوگوں کو ڈسپلن سکھایا ہے. یعنی قائد اعظم کو آپ دیکھیے نا کہ وہ کس طریقے سے اپنے کارکنوں کو کہتے تھے,
زور ہی تنظیم,
یعنی زور ہی سارا اس بات کے اوپر تھا, نہیں تم کو منظم ہونا ہے. میں آپ سے عرض کروں کہ مجھے خود اپنے جوانی کے زمانے میں یاد ہے, میں کچھ اس زمانے میں فعال رہا اس طرح کے معاملات میں. ایک جلوس نکالا گیا لاہور میں, اس وقت بھٹو صاحب کی حکومت تھی, دفعہ 144 لگا دی گئی. اب دیکھیے دفعہ 144 لگ گئی, آپ کے رویے کیا ہو سکتے ہیں, دفعہ 144 لگی ہم جلوس نہیں نکالیں گے, ایک طریقہ یہ. دوسرا طریقہ یہ, اس سے گویا آپ نے اپنی جدوجہد کو واپس لے لیا, نتیجہ یہ نکلے گا. دوسرا یہ ہے کہ ہم اس کی پرواہ نہیں کریں گے, قانون کیا چیز ہوتی ہے, پولیس کا
ڈیفینس
کون ہمیں روکنے والا ہے. اس سے آپ انارکی کی تعلیم دے رہے ہیں, آپ بد اخلاقی پھیلا رہے ہیں, آپ پوری سوسائٹی کو معاف کیے, قانون شکنی پر آبادہ کر رہے ہیں. اس زمانے میں لیڈرشپ نے کیا کیا, انہوں نے کہا ہم تین تین کی قطار میں چلے. قانون یہ کہتا ہے چار یا پانچ لوگ ایک جگہ اکٹھے نہیں ہو سکتے, انہوں نے کہا ہم تین تین کی قطار میں چلیں گے اور ہر قطار میں 4 فٹ کا وقفہ رکھیں. ایک ڈسپلنڈ مظاہرہ, میں خود اس میں شریک
ہوں. گاندھی صاحب, جیسے کہ ہم نے حال ہی میں بھی ترکی میں بھی دیکھا کہ لوگوں نے احتجاج کیا, پولیس کے ساتھ جھڑپیں ہوئیں اور ایک برا کام اسے سمجھا گیا, اور اس کے بعد احتجاج کو انہوں نے ایک نیا انوکھا طریقہ نکالا کہ وہ تقسیم اسکوائر پہ خاموش کھڑے ہو گئے علیحدہ علیحدہ, جس سے حکومت کو بھی کوئی موقع نہیں ملا اور انہوں نے اپنا احتجاج بھی رجسٹر کرایا. تو یہ بھی مختلف طریقے استعمال کیے جا سکتے ہیں.
جی, مہذب ملکوں میں ایسا ہی ہوا ہے. دیکھیے جو ڈیموکریٹک کلچر جہاں پر مستحکم ہو جاتا ہے, وہاں لیڈر لوگوں کو ڈسپلن کر کے طاقت کا مظاہرہ کرتے ہیں. آپ سوچئے, یعنی 10,000 لوگوں کو ایک ہجوم اگر آپ اکٹھا کر لیں, اس کا اتنا امپیکٹ نہیں ہوتا جتنے 10,000 منظم لوگ خاموش قطار بنا کے سڑک کے کنارے کھڑے ہو جائیں. وہ ٹریفک نہیں روک رہے, وہ کسی کے راستے پر رکاوٹ نہیں بن رہے, وہ خاموشی کے ساتھ کھڑے, ہاتھ میں انہوں نے ایک پلے کارڈ پکڑا ہوا. جو امپیکٹ اس کا ہوتا ہے آپ اندازہ نہیں کر
سکتے.
ہمارے ان لیڈروں کو اس کا احساس نہیں ہے کہ آدمی جب اخلاقی لحاظ سے بلند ہوتا چلا جاتا ہے. قائد اعظم اخلاقی لحاظ سے اتنی بلندی پر کھڑے ہو گئے کہ ان کے مقابلے کی بڑی لیڈرشپ, یعنی آج کی لیڈرشپ کا تو آپ ذکر ہی نہ کریں, اس زمانے کی لیڈرشپ
ہی نہیں,
وہ کیا لیڈرشپ تھی, یعنی مقابل میں کون لوگ تھے. مولانا ابوالکلام آزاد جیسا شخص تھا جس نے لوگوں کو بات کرنے کے آداب سکھائے ہیں, جس نے جیل میں جانے کے آداب لوگوں کو سکھائے ہیں. وقار شان اس کی ایک علامت, ایک زبان سے لفظ نکالتے ہیں اور معلوم ہوتا ہے کہ ایک ایک چیز تہذیب کے سانچے میں ڈلی ہوئی ہے. مقابل میں کون کھڑے, پنڈت جواہر لال نہرو, انتہائی پڑھے لکھا آدمی, یعنی بہت سلیقے کے ساتھ بات کرتے ہیں. ان کی آپ تقریریں سنیں, ان کی آپ تحریریں پڑھیں, انہوں نے جو کتابیں لکھی ہیں ان سے اندازہ ہوتا ہے وہ کس درجے کے آدمی ہیں. مہاتما گاندھی, یعنی اپنی جگہ ایک لیجنڈ, ایک پورا پس منظر ہے اس شخص کا, اور بے شمار لیڈرشپ موجود ہے اس میں. ایک شخص نے کھڑے ہو کے اپنی بات منوائی ہے, آپ اس سے اختلاف کریں گے اتفاق, آپ یہ دیکھیے کہ اس کی ساری جدوجہد کے اندر اصل چیز کیا ہے, وہی ڈسپلن, وہی وقار, وہی یہ خاص شان, لوگوں میں شعور پیدا کرنا, اپنے موقف کے ایک ایک پہلو کو لوگوں کے ذہنوں میں اتار دینا, یہ کمال ہے لیڈرشپ کا. ہم نے اس کو کمال سمجھ لیا ہوا ہے کہ ہم دوسروں کے اوپر کتنے الزام لگا سکتے ہیں, کتنا جھوٹ بول سکتے ہیں, کتنی بد اخلاقی کر سکتے ہیں, کتنی گالی دے سکتے ہیں. ہمارا خیال ہے اس سے انقلاب آ جائے گا. اس سے انقلاب نہیں آتا, اس سے سوسائٹی کا نظام بالکل بکھر کے رہ جاتا ہے.
और गांधी साहब हमने माजी में भी हाल ही में इंकलाब खूनी इंकलाब में तब्दील होते हुए देखे, खुदा ना करे हमारे मुल्क पे वो वक्त है, लेकिन अगर आप मिडल ईस्ट की सूरत हाल देखें तो लीबिया में यही लफ्ज इस्तेमाल किया गया और उसके बाद इन मुल्कों में क्या हुआ, इजिप्ट में यही हुआ, उसके बाद लोगों ने कहा नहीं फौज को दोबारा दावा दे दो बेहतर थी, और उसके बाद हम देख रहे हैं सीरिया में उसके बाद क्या हुआ। तो ये इंतशार की वजह से जो है लफ्ज इंकलाब का इस्तेमाल किया जाता है और उसके बाद कुछ तबकात आके इसको हाईजैक कर लेते हैं, इंतशार फैलता है।
बात यह है कि किसी भी मुल्क के अंदर जो नज्म होता है वो बुनियादी तौर पर एस्टेब्लिशमेंट के हाथ में होता है, अगर आप उसको एक मर्तबा चैलेंज कर देते हैं कि वो अपनी जगह छोड़ देती है, फिर आपको एक बड़े इंतशार से गुजरना होगा, उस इंतशार को फिर एक मुस्तहकम माशरे में बदलने के लिए बहुत बड़ी लीडरशिप चाहिए होती है। अलबत्ता ये बात कि आप हुक्मरान बदल दें, देखिए ना हमारे यहाँ क्या हो रहा है,
यानी
सियासत में है दो तीन पार्टियाँ हैं, उन्हीं के लोगों ने आना है,
बिल्कुल,
यानी कुछ कुछ वो लोग हैं जिन्होंने कौमी सतह के ऊपर इकतदार संभालना है, कुछ वो लोग हैं कि जिन्होंने हाशिए के ऊपर, यानी कुछ जनूब में पाकिस्तान के, कुछ शुमाल में पाकिस्तान में, आपको इलाकाई पार्टियां वो मिल मिला के इकतदार के नज्म को चला रहे होते हैं। ये हमारा इस वक्त का बना हुआ निज़ाम है। आप इसको सिर्फ इतनी तब्दीली लाना चाहते हैं कि इनमें से एक की जगह मैं बैठ जाऊँ तो फिर तो कोई मसला नहीं है, यानी मैं आपको पूरा इत्मीनान दिला देता हूँ कि जो नए लोग बैठेंगे वो उनसे भी ज़्यादा बदतरीन होंगे, उनसे भी ज़्यादा खाने वाले होंगे, उनसे भी ज़्यादा बद इंतज़ामी करने वाले होंगे, इसलिए कि उन्होंने वो डिसिप्लिन पैदा ही नहीं किया होगा लोगों के अंदर जिसके बाद एक अच्छी हुकूमत चलाई जा सके। लेकिन अगर आपने लोगों में शऊर पैदा किया है, सबसे बड़ी चीज़ जिस पर हमारे इनकलाबी कम तवज्जो देते हैं वो ये है कि जो पॉलिटिकल पार्टी आपने बनाई है वो क्या है, उसके अंदर डेमोक्रेसी है या नहीं है, उसके अंदर लीडरशिप अच्छी पैदा हो सकती है या नहीं पैदा हो सकती। आपने उसको अपने डिक्टेटर की तरह अपने अंगूठे के नीचे तो रखा नहीं रखा हुआ, आपके जो इदारे हैं खुद पार्टी के अंदर जो इदारे होते हैं, आपकी कोई एग्जीक्यूटिव काउंसिल है, क्या वो काम कर रही है, क्या उसके फैसलों की लीडर पाबंदी करता है, क्या लोगों के उसमें आने और जाने के लिए एक निज़ाम मौजूद है,
तनकीद होती है तो उसे किस तरह,
देखिए मगरब में जो है, मगरब में सिर्फ इतना ही तो नहीं है कि पार्लियामेंट के अंदर लोग पहुंच जाते हैं, बड़ा बहुत बड़ी चीज जो पार्टियां हैं, पार्टियों में जमहूरियत होती है, इख्तलाफ राय के चैनल बने हुए,
नॉमिनेशन होती है, किस
तरह दो तरह की पार्टियां हैं, या ये पार्टियां हैं कि जिनका जिनका कोई ना आगा होता है ना पीछा होता है, या वो डिसिप्लिन पार्टियां हैं कि जिनके अंदर आप बोल ही नहीं सकते,
यानी बोलना तो वो फिर जुर्म हो जाता,
वो जुर्म हो जाता है।
लेकिन वो तो पाकिस्तान में कोई पॉलिटिकल पार्टी वैसे है ही नहीं,
है ही नहीं
जहां पर
कि वो इसी का नतीजा ये निकलता है कि ये जो मुसीबत हमें नजर आती है ना, यानी जब आप पार्टी के अंदर डेमोक्रेसी को नहीं पनपने देते तो उसी का नतीजा ये निकलता है कि फिर बाप के बाद बेटा बैठा हुआ,
बिल्कुल,
यानी आज आप पार्टियों के निज़ाम को ठीक डेमोक्रेटिक कल्चर के मुताबिक चलाना शुरू कर दें, आप देखेंगे वहाँ बहुत अच्छी लीडरशिप मौजूद है।
लेकिन डेमोक्रेसी तो चाहते ही नहीं ना हमारे सियासतदान, तो वो डेमोक्रेसी का जो इस्तेमाल करते हैं नाम, वो डेमोक्रेसी तो है ही नहीं ना, डेमोक्रेसी डिमंस है, डेमोक्रेसी
मेरे नजदीक ऐसे ही है कि बहुत आला चीज़ें होती हैं जिस वक्त इंसान की नीयत में ख़राबी होती है तो उनको ख़राब करता है। देखिए ममता कितना अच्छा जज्बा है, माँ की नीयत ख़राब हो जाए तो वो इसी को इस्तेमाल करके बच्चों का इस्तेमाल शुरू कर देती है। डेमोक्रेसी कितना आला निज़ाम है, यानी डेमोक्रेसी का मतलब यह है कि लोगों को हक दे दिया गया है वो अपने हुक्मरान मंतखब करें। हुक्मरान बाज़ औक़ात डेमोक्रेसी का लफ्ज़ इस्तेमाल करते हैं लेकिन हकीकत में वो अपनी कौम को अपने ख़ानदान का गुलाम बनाने की तस्वीरें
सोच वही आमराना ही है,
यानी पार्टी में भी वही तरीका होगा, फैसलों में भी वही बात होगी,
लाइफ टाइम
बाद में जब हुकूमत बनेगी तो कोई मालूम नहीं है कि कैबिनेट का इजलास होना है तो उसमें क्या फैसला करना है, इदारों को कैसा काम करना है,
इजलास में शिरकत करनी है नहीं
करनी है या नहीं करनी है, लोगों के सामने जवाबदेह होना है, वो चीज़ें खत्म हो जाएंगी। डेमोक्रेसी की रूह तो यही है ना, डेमोक्रेसी आपसे ये चाहती है कि आपके यहाँ लोगों को इख्तलाफ करने का हक हो, ये इख्तलाफ करने का हक मुल्क में भी हासिल हो, ये पार्टी के अंदर भी हासिल हो, इख्तलाफ की बुनियाद पर किसी आदमी को रांधा दरगाह ना किया जा सके, इख्तलाफ लोग करें और उस इख्तलाफ को सुना जाए और इदारों में उसको फैसलों में तब्दील किया जाए, इसी को डेमोक्रेसी।
गांधी साहब मुझे बताइए कि इस वक्त हमारे माशरे में बड़ी फ्रस्ट्रेशन है, बड़ी घुटन का माहौल है, लोग तब्दीली चाहते हैं और जल्द तब्दीली चाहते हैं, जो सिस्टम चल रहा है वो भी बेहतरीन नहीं है, जिस तरीके से तब्दीली लाने की कोशिश की जा रही है वो भी दुरुस्त नहीं है, इस वक्त क्विक फिक्स क्या है, आप भी कहेंगे सब्र बर्दाश्त से मजीद।
मैं ये कहूंगा कि सब्र और बर्दाश्त तो एक जिमनी चीज है, बड़ी बुनियादी चीज है सही खतूत पर जद्दोजहद, यानी सही खतूत पर जद्दोजहद करने के लिए ये ज़रूरी है इस वक्त, क्योंकि पॉलिटिकल जद्दोजहद सियासी जद्दोजहद ज़ेर बहस है, यानी ऐसे लोग सामने आए, और मैं खुदा से दुआ करता हूँ कि मौजूदा लीडरों को ये तौफीक मिल जाए कि वो सिर्फ तीन चीज़ें इख्तियार करें, आला अखलाकी रवैये जिसके ऊपर उंगली रखना मुमकिन ना हो, क्योंकि इसके बगैर कुछ नहीं हो सकता दुनिया के अंदर, अपना मकसद और नस्बुल ऐन तदरीज से हासिल करने का तरीका, स्टेप बाई स्टेप, یعنی اگر آپ آخری چیز کے اوپر بیٹھ جائیں گے جا کے تو آپ کو کبھی حاصل نہیں ہوگی. آپ اپنے لوگوں کو فرسٹریٹ کر کے واپس آ جائیں گے. بعض اوقات یہ ہوتا ہے کہ آپ ذرا آگے کی بات کرتے ہیں تاکہ لوگ متوجہ ہو جائیں, لیکن آپ اپنا وہ حصہ الگ رکھیے کہ جس کو آپ کو حاصل کرنا ہے. وہ حصہ کیا ہے؟ وہ حصہ وہ ہے جس کا تعلق ہمارے یہاں انتخابی اصلاحات سے ہے, جس کا تعلق ہمارے یہاں ایجوکیشن سسٹم کی اصلاحات سے ہے, جس کا تعلق ہمارے یہاں ڈیموکریسی کو گراس روٹس تک لے جانے سے ہے. ان بنیادی چیزوں کو سامنے رکھ کے آپ اپنی قوم کا شعور بیدار کریں.
اگر نیت ہو تو,
اگر نیت
نہ ہو تو پھر کیا.
موجودہ لیڈرشپ کے بارے میں یہ کہتا ہوں کہ وہ جب لوگوں کو کہتے ہیں کہ ہم تبدیلی لانے آئے ہیں تو اس تبدیلی کے لیے اپنے اخلاقی وجود کا تجزیہ کر کے دیکھیں, اس کی تطہیر کریں, اس کو پاکیزہ بنائیں اور اپنے اندر ایک اعلیٰ وقار پیدا کریں.
اور بہت ساری مثالیں دنیا میں ویسے بہت, آپ دیکھیں, آپ 10 ڈاؤننگ اسٹریٹ پہ ایک پولیس والا کھڑا ہوتا ہے باہر, وہ پرائم منسٹر کا ریزیڈنس ہے, ایک واحد پولیس والا ہوتا ہے. ہمارے یہاں دیکھیں تو عام سیاستدان کے گھر کے باہر 10 پولیس والے اور 10 گاڑیاں کھڑی ہوتی ہیں.
میں تو خواب دیکھتا ہوں کہ یہ لیڈرشپ جو میدان میں آئی تھی یہ کھڑے ہو کے یہ کہتی کہ کسی ایک پولیس والے کو بھی اپنی ڈیوٹی سے ہٹانے کی ضرورت نہیں, آپ ہمارے بارے میں اطمینان رکھیے کہ ہم نہ قانون کی خلاف ورزی کریں گے, نہ وعدے کو توڑیں گے, نہ کسی چیز پر حملہ آور ہوں گے. ہمیں صرف اپنا نقطہ نظر لوگوں تک پہنچانا ہے. اور قدرت نے ان کو کتنا موقع فراہم کیا, یعنی ملک کا پورا میڈیا اپنا پرائم ٹائم مخصوص ہو کر کے بیٹھ گیا, لیکن اس میں میڈیا کو نشر کرنے کے لیے دیا کیا گیا, اس کا جائزہ لیجیے, تاریخ بھی اس کا جائزہ لیجیے,
الفاظ بھی نہیں ہم استعمال کرنا چاہیں.
اصل میں یہ جدوجہد جو ہے یہ کرنی ہے, یہ جدوجہد علماء کو اپنے دائرے میں کرنی چاہیے, دانشوروں کو اپنے دائرے میں کرنی چاہیے, دائرہ نہیں کبھی توڑنا چاہیے. یعنی یہ کوئی طریقہ نہیں کہ علماء اپنا کام چھوڑ کے سیاست کرنے کے لیے نکل کھڑے ہوں. آپ سیاستدانوں ہی کو سیاست کرنے دیجیے, وہ آئیں میدان میں, اپنی پارٹیوں کو بہتر کریں, اپنے اخلاقی وجود کو مستحکم کریں, اپنے نصب العین اور مقصد کو متعین کر کے لوگوں کو ایجوکیٹ کریں. اور مقصد ان کا یہ ہو کہ سماج کے اندر تبدیلی آئے, سماج کی تبدیلی پھر سیاسی تبدیلی بن جاتی ہے.
بہت بہت شکریہ غامدی صاحب کی گفتگو کا. اقبال صاحب کو بھی بہت بہت شکریہ ہمیں جوائن کرنے کے لیے. آپ نے غامدی صاحب کی گفتگو سنی. پاکستان میں تبدیلی ضروری ہے بلکہ ناگزیر ہے کہا جائے گا, لیکن حکمرانوں سے یا جو لیڈران قوم کو لیڈ کر رہے ہیں ان کے لیے بات صرف اتنی سی ہے کہ وہ اپنی سمت کا تعین صحیح کریں, اپنی منزل کو سامنے رکھیں اور صحیح سمت میں جو ہے وہ جدوجہد جاری رکھیں, اور اس کے لیے اخلاقی اقدار کو نہ جانے دیں. ہاتھ سے قوموں کی تربیت کرتے رہیں اور آگے منزل کی جانب بڑھتے رہیں, انشاءاللہ پاکستان ضرور بہتر ہوگا. مجھے دیجیے اجازت, اگلے ہفتے پھر ملاقات ہوگی. تب تک کے لیے اللہ حافظ.